नमस्ते, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तर्संवादमा तपाईंलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्संवाद कार्यक्रमभित्र हामी विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रमको आजको अन्तर्संवादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग नेपाल कम्युनिष्ट पार्टीको सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्व मन्त्री र सँगै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष समेत रहनुभएका एकजना वरिष्ठ नेता हुनुहुन्छ, केशव बडालसँग कुराकानी गर्छौं। उहाँसँगको कुराकानीको सन्दर्भमा अहिले कोरोना भाइरस संक्रमणको कारण उत्पन्न परिस्थिति सँगसँगै यसको व्यवस्थापन गर्ने विषयमाथि पार्टीको समसामयिक राजनीतिक सन्दर्भमा जसरी नेकपाभित्र अहिले उठेका छलफल र बहसहरूको प्रसंग छ, यो अवस्थामा पार्टीभित्रका यी खालका छलफल र बहसहरूको कतिको स्वाभाविकता छ भन्ने सन्दर्भ पनि जोडेर कुराकानी गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा केशव बडालज्यू आइसक्नु भएको छ। बडालज्यू नमस्कार।
हजुर नमस्कार।
रेड नेपाल
गेवालीजी हार्दिक नमस्कार सम्पूर्ण रेड नेपाल परिवार र आदरणीय सम्पूर्ण श्रोता महानुभावहरूमा म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु।
हजुर, यहाँलाई यो कुराकानीमा स्वागत गर्दै म कार्यक्रम अगाडि बढाउन चाहन्छु। अब जसरी अहिले कोरोना संक्रमणको कारण उत्पन्न परिस्थिति छ, त्यसले मान्छेहरूलाई जुन ढंगको एउटा कष्टकर अवस्थामा पुर्याएको स्थिति छ, यो अवस्थामा कार्यक्रमको शुरू गर्न चाहन्छु पार्टीको त्यो आन्तरिक बहस र छलफलको प्रसंगबाट। यो परिस्थितिको बीचमा पार्टीभित्र जुन ढंगबाट छलफलहरू भइरहेका छन्, तपाईँ सल्लाहकार कमिटिमा हुनुहुन्छ, यो पार्टीको आन्तरिक अवस्थालाई कसरी हेरिरहनु भएको छ?
गेवालीजी, म त्यो विषयमा जान अघि सर्वप्रथम कोरोना भाइरस विरुद्धको संघर्षमा नेपाल सरकार, सम्मान्य प्रधानमन्त्रीज्यू, त्यसै गरी चाहिँ मन्त्री परिषदका साथीहरू र सम्पूर्ण यो देशका अग्रिम मोर्चामा रहनुभएका आदरणीय स्वास्थ्यकर्मी सम्पूर्ण व्यक्तित्वहरू, सुरक्षाकर्मी व्यक्तित्वहरू, जसले अत्यन्त महत्वपूर्ण भूमिका निभाएर सिङ्गै एसियामा नेपाललाई एउटा सुरक्षित देशको रूपमा पहिचान दिलाउने भूमिका निभाउनु भएको छ, यसको निम्ति उहाँहरू सबैलाई तपाईँहरूको यो प्रयासको, तपाईँहरूले गरेको यो उसको र अझ त्यसमा स्वास्थ्यकर्मी जो चाहिँ युद्धमा सेना खटियो जस्तै गरी डाक्टर जानुभएको छ, प्रहरी सेना पनि सुरक्षाको निम्ति, जनताको जीवधनको रक्षाको निम्ति, अब यो लकडाउनलाई सुव्यवस्थित गर्नको निम्ति अहोरात्र भोकै नाङ्गै खटेर लाग्नु भएको छ। उहाँहरूप्रति म चाहिँ हार्दिक आभार प्रकट गर्न चाहन्छु, सम्मान जाहेर गर्न चाहन्छु। र नेपाली जनता जसले चाहिँ लकडाउन लगायतका कुरामा आम रूपमा 99% भन्दा बढ्ता तीन कोर जनतामा जुन अनुशासित ढङ्गले यसलाई अगाडि बढाउनु भएको छ, यसको निम्ति पनि म उहाँहरूलाई सम्मान जाहेर गर्न चाहन्छु। र अब यो तपाईँले आन्तरिक विवाद भन्नुभयो, होइन
छलफल बहस भनेको छु मैले।
आन्तरिक रूपमा विवादको मैले कहाँबाट सुरु गरौँ? विवाद त विमलजी, यो सरकार बनेको मलाई लाग्छ चौधौं दिनको दिनबाटै सरकारको विरुद्धमा एक किसिमको आन्तरिक र बाह्य क्षेत्रबाट विरोध भएकै हो। अब यसमा चाहिँ के हुन्छ भने एउटा लट्रम फलेको आँपको रुखमा नै मान्छेले ढुङ्गा आन्छन् र नेतृत्वमा भइसकेपछि, निर्णायक ठाउँ भइसकेपछि विरोधहरू हुन्छन्, तर विरोध स्वाभाविक हो कि अस्वाभाविक हो, आलोचना स्वाभाविक हो कि अस्वाभाविक हो भन्ने कुरा चाहिँ नेपाली जनताले अवश्य छुट्याउनुहुन्छ भन्ने मलाई विश्वास छ र त्यो चल्या छ। तर चाहिँ यी चिजलाई संवादबाट टुङ्ग्याउनु पर्छ, संवादबाट हल गर्नुपर्छ र विवाद त 6 सालमा पार्टी स्थापना भयो आदरणीय पुष्पलालको नेतृत्वमा, त्यतिखेर पनि 8 सालमा त्यो विवादहरू देखा पर्यो, त्योदेखि आजसम्म पनि त्यो जारी छ। त्यसले गर्दाखेरि चाहिँ एक थरी हाम्रो कम्युनिस्ट आन्दोलनभित्रका साथीहरूमा चाहिँ के देखिन्छ भने बाधे बाधे जायते तत्त्वबोध भन्ने त ठिकै हो र यो द्वन्द्ववाद भनेको चाहिँ सधैँ रडाको नै मचाउनु पर्छ भन्ने चिन्तन पनि छ र त्यसबाट चाहिँ अलिकति टाढा हुनुपर्छ, किन अब भनेको नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक आधारसहित अगाडि बढेको भएको हुनाले संवादलाई विवादलाई बाहिर छरपष्ट गर्नभन्दा पनि बसेर टुङ्ग्याउनुको निम्ति चाहिँ म निवेदन गर्न चाहन्छु सबै चाहिँ यो वा त्यो पक्षका, म अब सल्लाहकार परिषदको अध्यक्ष भएको नाताले सल्लाहकारको भूमिकाको बारेमा कृष्ण प्राध्यापक कृष्ण खनालजीले बोल्नु भएको कुरा मलाई सम्झना छ। उहाँ सम्भवतः गिरिजाबाबु प्रधानमन्त्री हुँदाखेरि उहाँ सल्लाहकार हुनुहुन्थ्यो, सल्लाहकारको चाहिँ सल्लाह मागे सल्लाह दिने हो र मलाई आदरणीय प्रचण्डजीले पनि सल्लाह माग्नु भएको छैन, यस्तो यस्तो भयो के गर्ने भनेर आदरणीय केपी ओलीले पनि सल्लाह माग्नु भएको छैन र त्यसै गरी चाहिँ आदरणीय माधव नेपाल झलनाथ खनाल अहिले चाहिँ अब अहिले रसाकसीमा रहनुभएका आदरणीय व्यक्तित्वहरू ले पनि सल्लाह माग्नु भएको छैन, किनभने अब मैले यो भन्नुको तात्पर्य अब आदरणीय अध्यक्ष प्रचण्ड कमिटीसँग त भर्खरै सहकार्य हुन थालेको 2 वर्ष पुग्दैछ, तर आदरणीय चाहिँ माधव नेपाल झलनाथ खनाल वामदेव गौतम ईश्वर पोखरेल अमृत बोहरा उहाँहरूसँग गत 36 वर्षदेखि करिब एउटै कमिटीमा बसेर हामी काम गर्दैछौँ, उहाँहरूका धेरै राम्रा कुराहरू कमजोरीहरू र यी तमाम कुराको बारेमा वास्तवमा म वाकिफ नै छु, त्यसले गर्दाखेरि चाहिँ मेरो सल्लाह के छ भने अब आपसमा जुधेर समाप्त हुने कि र संवादबाट चाहिँ निष्कर्षमा पुग्ने, कि त छैनस् कि म छैनस् भन्ने बाटोमा कोही पनि नलाग्नुहोस्, त्यो चाहिँ निर्माणको बाटो होइन त्यो ध्वंसको बाटो हो, ध्वंस बाटो नजानुहोस्। अहिले यसरी जाँदाखेरि जाने कुराको वातावरण चाहिँ कसरी बनिराखेको छ मैले बिमलजी अलिकति बताऊँ।
हजुर,
एउटा महत्त्वपूर्ण विषय छ विश्वको राजनीतिमा अहिले के आइरहेछ तपाईँले नि पढ्नु भएको छ, अमेरिकाको चाहिँ विश्लेषण के रहेको छ भने ताइवानलाई भिटो पावर दिएर चीनलाई अस्वीकार गर्ने अवस्थाबाट 23 वर्ष पहिले 1972-73 जब चाहिँ ताइवानको सट्टा चीनलाई मान्यता दियो र चीनलाई भिटो पावरमा अगाडि बढाउने कुरा गर्यो, त्यो गल्ती थियो, अनि विज्ञान र प्रविधिको हातेमालो गरेर चीनको विकासमा योगदान गरेर गल्ती भयो, त्यस हुनाले अब चीनलाई उठ्न दिनु हुँदैन भनेर अमेरिका फ्रान्स बेलायत लगायतका जर्मनीहरू अलिकति नरम भएकाहरू र त्यसलाई धुरी मान्ने नेपाल समेत विश्वका सम्पूर्ण देशका एकथरी मान्छेहरू अब चीनलाई घेराल्नुपर्छ र चीनको अर्थतन्त्रलाई कमजोर बनाउनुपर्छ। तपाईँले सुनिहाल्नुभयो कि हाम्रै छिमेकी राष्ट्र अत्यन्त मित्र राष्ट्रले पनि छिमेकीलाई चाहिँ लगानी गर्नको निम्ति अब्सटाकल राख्ने, छिमेकी भनेको त नेपालले लगानी गर्न जाँदैन होला होइन, अब त्यो चाहिँ छिमेकी लगानी गर्ने क्यापेसिटी भएको त चीन नै हो र त्यसको निम्ति चाहिँ धेरै अवरोध राख्ने अनि त्यसपछि चाहिँ अरू देशलाई चाहिँ खुकुलो गर्ने गरी चाहिँ निर्णयहरू भएको छ। यो के हो भने विश्व कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनको निम्ति, त्यसले गर्दा यो प्रहार केपीबाट सुरु गरेर सिँगै विश्व कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने अभियानमा विश्व लागिराखेको छ, विश्वको एउटा सेक्सन लागिराखेको छ, त्यसलाई बल पुग्ने गरी नेपालका कम्युनिस्ट आन्दोलनका अग्र व्यक्तित्वहरूले आफूलाई त्यसकै सहयात्री नबनाइदिनुहोस्, त्यसको सहयात्री त्यसलाई बल पुग्ने आधार नबनाइदिनुहोस्, कमजोरी भएका छन् करेक्सन गर्नको निम्ति चाहिँ कसिएर कुरा गर्नुहोस् भित्र। तर अचम्म के हुन्छ भने सचिवालयमा बैठक हुन्छ, सचिवालय बैठक सकिनुभन्दा पहिले चाहिँ त्यहाँभित्र भएका चाहिँ भर्बिटम केही भएका होला केही नभएको होला भर्बिटम बाहिर आउँछ, यस्तो पनि नगर्नुहोस्, किनखेरि छलफल गरेका कुराहरू गोपनीयता नै रहँदैन भने त्यो संसारको कुनै पनि प्रकारको पार्टीहरू अगाडि बढ्न सक्दैन। त्यसले गर्दा सम्पूर्ण आज विश्वको रियाक्सनरी फोर्सेसहरू र कम्युनिस्ट आन्दोलनलाई मन नपराउने अन्य जनताहरू पनि किन आत्तिएका छन् भने संयुक्त राष्ट्रसङ्घका 194 राष्ट्रमध्ये जननिर्वाचित भएर एब्सोल्युट मेजोरिटीमा सरकार बनाउन सकेको देश नेपाल एउटा मात्रै हो, कोरोनाको विरुद्धको लडाईँमा अमेरिका त्यति शक्तिशाली देशमा चाहिँ 61,000 मान्छे मरिसके होइन, विश्वको 1/3 संक्रमित भएका छन्। नेपालमा चाहिँ अब उही बेल्जियमबाट आएका, फ्रान्सबाट आएका, इन्डियाबाट आएका, कतारबाट आएका र उहाँहरूको संसार रोग सरेको बाहेक अरू चाहिँ 1408 किलोमिटर सिमाना जोडिएको चीन भएको देशमा पनि एकजना पनि मान्छेको मृत्यु भएको छैन। जति अहिले चाहिँ उपचारमा हुनुहुन्छ उहाँहरू सबैको स्वास्थ्य चाहिँ निको हुने अवस्थामा छ। यसरी जुन अगाडि बढेको छ यो पनि केही मान्छेलाई डाहा भएको छ।
हजुर, यहाँले लामो विश्लेषण गर्नुभयो पार्टीको आन्तरिक राजनीतिभित्रका चाहिँ यी खालका प्रसंगहरू लामो समयदेखि 2006 सालदेखि कम्युनिस्ट पार्टी निर्माण भए यता टुटफुटका श्रृंखलाहरू भोग्दै बिहोर्दै आजको सन्दर्भमा आइपुग्दाखेरि एउटै ठूलो कम्युनिष्ट पार्टी गठन भएर आएका यताका दिनहरूमा पनि जुन ढंगको पार्टीले अभ्यास गरिरहेको अवस्था छ, यहाँले भन्नुभयो जस्तो गरी विश्व राजनीतिको प्रसंगले पनि हामीलाई छुने नै भयो, स्वाभाविक मान्नु पर्यो त्यसलाई पनि। आज हामी जुन अवस्थामा छौं, राष्ट्र संकटबाट गुज्रिरहेको यो परिस्थितिको बीचमा हजुर हामी सुन्दैछौ, नेतृत्वले जुन ढंगको चाहिँ भूमिका प्रदर्शन गर्नुपर्ने हो।
आवाज राम्रो आइरहेको छैन, के आवाज आइरहेछ?
हजुर हामी सुन्दैछौ, अहिले ठिक छ?
खोइ ती 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 गरिरहेछ, त्यहाँ के हो?
हजुर हजुरको नजिकमा रेडियो टेलिभिजन केही बजेको अवस्था छ? छैन
छैन छैन,
हजुरको आवाज स्पष्ट सुनिरहेको छ, हामी त्यो प्रसारण गरिरहेका छौँ।
एकदम मेरो कानमा टुई 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 त्यो टेलिफोनको इङ्गेज टोन आइरहेछ। गयो गयो, त्यो पनि गयो।
हजुर गयो, सुन्दै हुनुहुन्छ अहिले?
एकदम क्वा आवाज आइरहेछ, के हो त्यहाँ?
हजुर हजुर ठिक भयो। मैले टुटफुटको श्रृङ्खलासँग विश्व परिवेशले हामीलाई पार्ने प्रभाव आदि इत्यादिको विषयमा यहाँले लामो विश्लेषण गर्नुभयो। यद्यपि आजको सन्दर्भमा यहाँले भन्नुभयो जस्तो गरी अब सल्लाहकार परिषदको अध्यक्ष हुँदै गर्दाखेरि सल्लाहकार परिषद गठनका लागि गठन मात्रै गर्ने खालको परिपाटी पार्टीहरूले जुन ढंगको चाहिँ अभ्यास गरिरहेका छन् यसले गर्दाखेरि हाम्रो आन्तरिक राजनीतिको जुन खालको एउटा गुटगत संस्कार हो त्यसलाई बढ़ावा दिइरहेको विषय अब त अलिकति दबावको रूपमा तपाईँहरू जस्तो अनुभवी मान्छेहरूले पनि त नेतृत्वलाई सही ट्र्याकमा ल्याउन भूमिका खेल्नुपर्ने हो नि त। तपाईँहरूको आफ्नो चाहिँ भूमिका के रहन्छ यस्तो स्थितिमा? अलिक छोटोमा, हामीसँग केही प्रसंगहरू बाँकी छन् तर समय पनि छोटो छ।
यसमा चाहिँ मूल भूमिका के छ भने यस्ता कतिपय महत्वपूर्ण विषय होइन, यो म चाहिँ यो पक्ष त्यो पक्ष भन्दा पनि म के भन्न चाहन्छु भने जस्तो चाहिँ अब अहिले हाम्रो पार्टीका सिनियर नेताहरू जोसँग मैले भनिहालेँ, सिनियर नेताहरू जोसँग चाहिँ 36 वर्षदेखि एउटै कमिटीमा काम गरे हुनुहुन्छ, आदरणीय अर्का अध्यक्ष प्रचण्ड कमिटी समेत उहाँहरूसँग भर्खरै 2 वर्षदेखि मात्रै हामी सँगै छौँ, त उहाँहरूले पनि सल्लाह माग्नुभएको छैन र सामान्य प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी कमलले पनि कुनै नयाँ घटना भइसकेपछि श्रवणमा आउँछ र यसमा चाहिँ टाइममा सुझाव लिने गरिएको मैले पाएको छैन। त्यसले गर्दा यो दुवै विवादमा रहनुभएका आदरणीय व्यक्तित्वहरूलाई कमसे कम सल्लाह स्वीकार गर्नुपर्छ भने छैन, तर सल्लाह चाहिँ यस्तो हुँदैछ भनेर सल्लाह गर्दाखेरि पार्टीको हित हुन्छ, मैले यसबारेमा यति नै भन्न चाहन्छु। र अहिले जुन एक किसिमको कि त छैनस् कि म छैनस् ढौँबाट गएको थियो, तर हिजोको बैठकबाट अलि आशालाग्दो, अलि नेपाली जनता कम्युनिस्ट आन्दोलनका साथीहरू सम्पूर्ण लोकतन्त्रलाई विश्वास गर्ने जनताहरूमा एउटा खुसीको कुरा के छ भने हिजोको बैठक भनेको चाहिँ अलि सौहार्दपूर्ण ढङ्गले अगाडि बढेको र समस्या समाधान गर्नको निम्ति अलि अझै पनि होमवर्क नपुगेको र 2 दिन ग्याप राखेर अब यो सचिवालयको बैठक 20 गतेलाई राख्ने र त्यसपछि उपयुक्त यो चाहिँ लकडाउन हटेपछि उपयुक्त समयमा संसद राख्नु पनि छ, स्थायी समिति बस्नु पनि पर्ने छ, किन स्थायी समिति भनेको मङ्सिर 29 गते सुरु भएर 7-8 दिनसम्म चलेको बैठक हो, त्यो बैठकले हरेक 3 महिनामा स्थायी बैठक बस्ने भने हो, तर आज 40 दिनदेखि त हामी लकडाउनमा छौँ, यो विशेष परिस्थिति हो, यो कोरोना ले संसारभरिका चाहिँ 7 अरब 80 करोड मान्छेलाई प्रभावित पारेका छ, हामी त्यसबाट मुक्त छैनौँ, यो विशेष परिस्थिति हो। त्यति मात्र होइन, मलाई एउटा चाहिँ अलिकति पीडाबोध हुने कुरो के छ भने वर्तमान अध्यक्ष र प्रधानमन्त्री आदरणीय केपी ओली दोस्रो पटक किडनी ट्रान्सप्लान्ट गरेर रहनु भएको छ। अनि यहाँ चाहिँ एकदम फुर्तिलो अवस्था भएको बेलाको जस्तै होइन काम भएन कि भन्ने ढङ्गले आएको छ र त्यो असहमत जनाउने आदरणीय व्यक्तित्वहरू मेरा साथीहरू होइन अब उहाँहरू अब त्यो 20 जुन हस्ताक्षर गरेर अगाडि बढ्नु उहाँहरूले त्यो विवेकहरू व्यक्त भएको अथवा उहाँको स्वास्थ्यको कारणले गर्दाखेरि केही दिन ढिला भए पनि अब गरौँ भन्ने ढङ्गको नदेख्दाखेरि चाहिँ म अलिक पीडा बोध गरेँ।
हजुर हामी लगभग अन्तिम चरणतिर आइसकेका छौँ बडालज्यू। हजुर
गएको हो कि
हजुर हजुर बडालज्यू
सद्भाव प्रेम र कमरेडली भावना भनिन्छ त्यो भावनामा चाहिँ कहीँ कतै माया दयाको मात्रा चाहिँ खिँदै पो गएको हो कि भन्ने चाहिँ लाग्यो।
हजुर हामी लगभग कुराकानीको अन्त्यतिर छौँ बडालज्यू। हामीसँग 7 अघि केही विज्ञापन र सन्देशहरू पनि बजाउनु पर्नेछ सल्लाहकारज्यू केशव बडालज्यू। मैले अलिकति समयको पाबन्दी छ हामीसँग 7 अगाडि हामीले 7-8 अगाडि नै छोड्नु पर्नेछ विज्ञापन र सन्देशहरू प्रसारण गर्नुपर्ने भएको हुनाले जसरी अब हामीले आजको सन्दर्भ र समसामयिक परिस्थितिसँग यो पार्टीको छलफल र बहसका विषयहरू अलिकति स्वाभाविक भएनन् कि भन्ने सन्दर्भमा छलफल गर्दै गर्दाखेरि यहाँले भन्नुभयो जस्तो गरी नेताहरूको सामूहिक हिसाबले निर्णय गर्ने अथवा छलफलमा जुटिरहने अवस्थाले पनि यी खालका कुराहरूलाई चाहिँ चिर्ने खालका उदाहरण पनि छन् र अब बस्ने 20 गतेको सचिवालय बैठकबाट नेताहरूले एकताबद्ध भएर यो अस्वाभाविक परिस्थितिलाई स्वाभाविक सन्देश दिन सक्छन् भनेर आशा गरौं। त्योतर्फका यहाँका अनुभव र सुझावहरू भनिदिनुहोस् संक्षेपमा।
ठिक छ, अब यसमा सम्मान्य प्रधानमन्त्री लाई पनि मेरो विशेष अनुरोध के छ भने जस्तो विधेयक आयो र विधेयक फिर्ता गयो 8 आयो 12 गयो होइन 8-12 पर्यो के भयो भन्ने उखान छ हाम्रो पुरानोमा। यस्तो विषयमा चाहिँ अलिकति सल्लाह गरेर ल्याउँदाखेरि राम्रो हुन्थ्यो र जुन 4 नै फिर्ता लानुपर्ने परिस्थिति आउन नदिएको भए हुन्थ्यो। संवादबाट समस्या समाधान हुन्छ र चाहिँ समस्या उल्झिँदैन र अरू साथीहरूले पनि संवादलाई ठिक ढङ्गले किनभने अब एउटा चाहिँ एब्सोल्युट मेजोरिटी भएको यो कम्युनिस्ट पार्टी छ। संवैधानिक परिषद भनेको राज्यको धेरै महत्त्वपूर्ण कुरा हो। 26-27 महिना भइसक्यो संवैधानिक परिषदको बैठक बस्न सक्दैन, प्रमुख प्रतिपक्षी दलका नेता आइदिनुहुन्न, आउनुभयो भने निर्णय हुँदैन। यस्तो स्थितिमा चाहिँ संविधानले अगाडि सारेको संविधानको पानै पछि हस्ताक्षरकर्ता व्यक्तिको नाताले संविधानले गर्नु भनेको कुरो पनि गर्न रोक्ने काम भएको छ। त्यसले गर्दा त्यो विधेयक ल्याउनु पर्नको कारण प्रमुख प्रतिपक्ष दलको नेतालाई नआउने भने होइन, तर यदि एकजना कोही आउनु भएन भने पनि मेजोरिटीले निर्णय गर्न सकिन्छ भन्ने कुरो भने हो। प्रचार के भइदियो देशभरिका सारा मिडियाले भने प्रमुख प्रतिपक्ष दलका नेतालाई आउट गर्न खोजियो भन्ने कुरो, आउट गर्न खोजेको होइन, उहाँहरू आउनुपर्छ र असहयोग गर्नु हुँदैन। प्रमुख प्रतिपक्ष दल भनेको पनि वेटिङ गभर्मेन्ट भनिन्छ, वेटिङ गभर्मेन्टका मान्छेले असहयोग मात्रै गर्ने होइन, आइदिनुपर्छ र अनि त्यसपछि चाहिँ धेरै आवश्यकभन्दा बढी बार्गेन पनि गर्नुहुन्न। एब्सोल्युट मेजोरिटी जब जनताले दिइरहेछन् भने निर्णय गर्ने अवरोध गर्ने काम प्रतिपक्षले पनि गर्नुहुन्न। अनि पार्टीभित्रैका पनि म अनुरोध गर्न चाहन्छु आदरणीय विमलजी कि हाम्रो चाहिँ 6 पूर्व प्रधानमन्त्रीहरू सबैसँग मैले नजिक रहेर काम गरेको छु, सबै 6 चाहे त्यो शेरबहादुर देवाजी हुनुहोस् वा चाहिँ लोकनाथ चन्दजी हुनुहोस्, आदरणीय प्रचण्डजी हुनुहोस्, माधव नेपाल, जेन खनाल होइन, बाबुराम भट्टराई, सबैसँग चाहिँ विभिन्न सन्दर्भमा सँगै काम गरेका छौँ। सबैको अनुभव र क्षमता, उहाँहरूका राम्रा वा नराम्रा, त्यतिखेर कस्तो समस्या आथे र कसरी हल गर्न अगाडि बढेका थियो, यी सबैको कुरो चाहिँ तपाईँ कहाँ भन्ने समय छैन छ। त्यसले गर्दाखेरि चाहिँ आफ्नो र अरूको बेलामा पनि असहयोगी बन्ने होइन कि सहयोगी बन्ने, र अहिले चाहिँ जनताले म्यान्डेट दिएको चाहिँ वर्तमान गभर्मेन्टको विकल्प खोज्दै हिँड्ने बेला भएको छैन, नेपाली जनताले त्यस्तो खोजेका छैनन् होइन। तर के छ भने अब अहिले हट्नुपर्छ भरे हट्नुपर्छ भनेर चाहिँ जुन चिन्ता के अरे चर्चा आइराखेका छ त्यस्तो नगर्नको लागि म अनुरोध गर्न चाहन्छु। कमी कमजोरी हुनु तपाईँले उठाउनु भयो के भन्दाखेरि संवाद, आन्तरिक रूपमा संवाद गर्नुपर्छ, संवादले समस्या हल गर्नुपर्छ भन्ने कुरा ठिक छ। अब अर्को कुरा म यसै सन्दर्भमा जुन पार्टी एकता भयो 2 भयो, तर 2 भयो मैले हिजो अस्ति मात्रै पनि सङ्गठन विभागका साथीहरूलाई भनेको थिएँ पार्टी संस्थाभन्दा पूर्व पार्टी अध्यक्ष तथा चाहिँ पूर्व प्रधानमन्त्रीले भन्दै हुनुभयो आठ लाख भन्नुभयो हैन, सदस्यताको आधार अहिलेसम्म पनि बनेको रहेन छ दुई पार्टी एकता भइसकेपछि। र साथीहरूकै आग्रहमा अब चाहिँ उपाध्यक्ष र संगठन विभाग प्रमुख आदरणीय बामदेव गौतमलाई जिम्मा दिने काम भएको छ। चैत मसान्तभित्र सबै पार्टी सदस्यताको नवीकरण गरिसक्नुपर्ने भनेको छ। र मैले विभिन्न जिल्लामा, म चाहिँ यो देशको साबिक 2637 गाविसम्म पुगेको मान्छे हो, त्यहाँतिर सम्पर्क हुन्छ र उहाँहरूले भन्नुहुन्छ पार्टी सदस्यताको बारेमा टुङ्गो लागेकै छैन। पार्टी अगाडि बढ्नको निम्ति पार्टी सदस्यता टुङ्गो लाग्नु पर्छ पर्दैन, यही वर्ष महाधिवेशन गर्ने भनेर केन्द्रीय कमिटीले निर्णय गरेका छ। तर पार्टी सदस्यताको बारेमा कुनै लेखाजोखा छैन। कति हजार छन्? 16,000 छन्। 16,000 16,000 नाम पनि नदिने खालको अवस्था पनि भएको छ देशभरिमा।
पार्टीको आन्तरिक जीवनलाई जीवन्तता दिएर अगाडि बढ्नुपर्ने अवस्था सँगै विधि र प्रक्रियामा टेकेर नेतृत्वले सामूहिकताको आधारमा अगाडि बढ्नुपर्ने अवस्था पनि रह्यो र त्यसै विषयमा टेकेर यहाँले सल्लाह दिनुभयो, सुझाव दिनुभयो। समय र विचार सहित रेड नेपालको यो कार्यक्रममा समय अत्यन्त सकिएको छ। हामीले संक्षेपमा 30 सेकेन्ड भित्र भन्नुहोस्,
माथिको आकाश बोक्नुहोस्, आफ्नो जिम्मेवारी सबैले पूरा गर्नुहोस्, अर्काको विरोध मात्रै नगर्नु, सबैलाई मेरो निवेदन यो।
हजुर हुन्छ, समय र विचार सहित सहभागी हुनुभयो र धारणा राख्नुभयो, त्यसको लागि रेड नेपालको तर्फबाट धेरै धेरै धन्यवाद भन्छु। उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिष्ट पार्टीको सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्व मन्त्री केशव बडाल। उहाँसँग हामीले समसामयिक राजनीतिमा पार्टीको आन्तरिक जीवनमा देखिएका बहस र छलफलका विषयहरू र समसामयिक परिस्थितिको सन्दर्भ जोडेर कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै अन्तर्संवादको समय सकिएको छ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।